السلام علیکم. وائس آف امریکہ واشنگٹن سے سب سے پہلے اہم خبریں, اور خبروں کے بعد ہم باقی پروگرام آپ کی دنیا پیش کریں گے. پاکستان مسلم لیگ نون کی نائب صدر مریم نواز کی ملاقات کی دعوت پر پیپلز پارٹی کے چیئرمین بلاول بھٹو اتوار کی سہ پہر جاتی عمرہ جائیں گے. حزب اختلاف کی دو بڑی سیاسی جماعتوں کی نوجوان قیادت کے درمیان اس ملاقات کے بعد حکومت مخالف تحریک کے امکانات زور پکڑتے دکھائی دے رہے ہیں. سندھ حکومت نے مالی سال 2019-20 کے لیے بجٹ جمعے کے روز اسمبلی میں پیش کر دیا. 1217 ارب روپے کا تجویز کردہ صوبائی بجٹ میں ترقیاتی کاموں کے لیے 283 ارب روپے مختص کیے گئے ہیں, لیکن صوبائی دارالحکومت اور ملک کے سب سے بڑے شہر کراچی کے لیے صرف 7 نئی اسکیمز متعارف کرائی گئی ہیں. اپوزیشن جماعتوں نے الزام عائد کیا ہے کہ بجٹ سے صاف ظاہر ہوتا ہے کہ پیپلز پارٹی کی حکومت کراچی کو مسلسل نظر انداز کر رہی ہے. اس بارے میں تفصیلات کچھ آپ اس پروگرام سے پہلے سن چکے ہیں. پنجاب کے نئے سال کے بجٹ میں پروفیشنل ٹیکس کا اضافہ کیا گیا ہے, اور اب اس میں مختلف پروفیشنلز کو ٹیکس کے دائرے میں لایا گیا ہے, جس کے تحت ڈاکٹرز, حکیموں, ٹھیکیدار اور صرافوں سمیت دیگر خدمات پر نئے ٹیکس لگائے گئے ہیں. پاکستان میں وفاقی وزیر سائنس اور ٹیکنالوجی فواد چودھری نے فیصل آباد میں ایک شادی کی تقریب کے دوران بول ٹی وی کے اینکر سمیع ابراہیم کو سب مہمانوں کے سامنے تھپڑ دے مارا. اس واقعے کے بعد مختلف صحافتی تنظیموں کی جانب سے احتجاج کیا جا رہا ہے, اور فواد چودھری کے استعفے کا مطالبہ بھی کیا جا رہا ہے. تفصیلات کے ساتھ اسلام آباد سے علی رانا.
وزیر سائنس و ٹیکنالوجی فواد چودھری فیصل آباد میں ایک نیوز چینل کے مالک کی صاحبزادی کی شادی کی تقریب میں شریک تھے کہ اچانک ایک تھپڑ کی گونج سب کو سنائی دی, اور اس کے بعد فواد چودھری وہاں سے روانہ ہو گئے. فواد چودھری نے اینکر سمیع ابراہیم کو تھپڑ دے مارا تھا. یہ واقعہ گزشتہ رات پیش آیا, جس کے بعد سوشل میڈیا پر اس کی گونج سنائی دے رہی ہے. صحافی سمیع ابراہیم کہتے ہیں کہ ان کی کوئی براہ راست بات فواد چودھری سے نہیں ہوئی. اصل وجہ فواد چودھری کے خفیہ طور پر پیپلز پارٹی سے رابطے کی خبر ہے.
ٹویٹر پہ جو اس نے کمپین کی میرے بارے میں, وہ بیسیکلی اس کے پاس سوالوں کے جواب بھی تھے. کہ پولیٹیکل سٹوری میرا تو کام ہے جرنلسٹ کا, سٹوری دینا. آپ اختلاف رائے رکھ سکتے ہیں, لیکن آپ مارنے کا تو کوئی حق نہیں ہے بھائی کسی.
اس واقعے کے عین شاہد دنیا اخبار کے ریزیڈنٹ ایڈیٹر عادل حسین نے وائس آف امریکہ سے بات کرتے ہوئے کہا کہ یہ انتہائی افسوسناک واقعہ ہے. سیاستدانوں میں عدم برداشت کا کلچر سال 2013 کے انتخابات کے بعد دیکھنے میں آیا, اور اب سیاستدان گالیوں سے ہوتے ہوئے تھپڑ مارنے تک آ گئے ہیں.
ہم نے یہ پہلے 90s کی سیاست میں دیکھا تھا, لیکن درمیان میں جب مارشل لا آیا تھا تو یہ اس طرح کی صورتحال کم ہو گئی تھی, لیکن جب دوبارہ سول گورنمنٹ آئی ہے اور تو بڑی اگریسو قسم کی پالیٹکس جو ہے وہ ہمیں آئی. عدم برداشت جو ہے وہ بہت زیادہ اس طرح ہماری سیاست میں بڑھ چکا ہے. لوگ ایک دوسرے کی تنقید برداشت نہیں کرتے, اور جو ابھی جو کل ریسنٹلی جو فواد چودھری اور سمیع ابراہیم کا واقعہ پیش آیا, اس میں بھی بیسیکلی یہی مطلب مسئلہ چلا آ رہا تھا.
اس معاملے پر وائس آف امریکہ نے وفاقی وزیر فواد چودھری سے رابطہ کرنے کی بارہا کوشش کی, لیکن ان کا ٹیلی فون مسلسل بند رہا. تاہم صحافی عادل حسین نے کہا کہ ان کی فواد چودھری سے اس واقعے کے متعلق بات ہوئی, جن کا کہنا تھا
یہ جان بوجھ کے شرارت کر رہا تھا اور مجھ سے کافی دن سے زیادہ تراشیاں کر رہا تھا میرے حوالے سے, ایک غلط پروپیگنڈا کر رہا تھا جس کی وجہ سے میں کافی دیر سے برداشت کر رہا تھا, لیکن اب میری برداشت جواب دے گی.
مختلف صحافتی تنظیموں نے اس معاملے پر بھرپور احتجاج کا اعلان کیا ہے. نیشنل پریس کلب کے صدر شکیل کرار کا کہنا ہے کہ فواد چودھری کا یہ رویہ موجودہ حکومت کا صحافیوں کے ساتھ رویے کا عکاس ہے.
فواد چودھری نے سمیع ابراہیم جیسے ایک سینئر صحافی کے منہ پر تھپڑ نہیں مارا, بلکہ پورے پاکستان کی صحافتی برادری کے منہ پر تھپڑ مارا ہے, جس کا ہم ان کو بھرپور طریقے سے جواب دے رہے ہیں.
سمیع ابراہیم اور فواد چودھری کے درمیان تنازع گزشتہ ماہ اس وقت شروع ہوا جب اینکر سمیع ابراہیم نے اپنے پروگرام میں انکشاف کیا کہ وزارت اطلاعات واپس لیے جانے کے بعد فواد چودھری پاکستان تحریک انصاف چھوڑنے کے لیے پرتول رہے ہیں, اور ان کے پیپلز پارٹی کے مختلف رہنماؤں کے ساتھ رابطے ہوئے ہیں. اس خبر کے بعد فواد چودھری نے سختی سے تردید کی اور سمیع ابراہیم کو ٹویٹر پر شدید تنقید کا نشانہ بنایا. فواد چودھری پہلی مرتبہ کسی تنازع میں نہیں گھرے, بلکہ ماضی میں ان کے ہیلی کاپٹر کے سفر اور چاند سے متعلق بیانات بھی سوشل میڈیا اور عام میڈیا میں بحث کا موضوع بن چکے ہیں. حالیہ واقعے پر صحافیوں کا کہنا ہے کہ اگر کوئی خبر جھوٹی ہے یا کسی خبر پر اعتراض ہے تو اس کے لیے مختلف فورمز موجود ہیں, لیکن کسی صحافی کو تھپڑ مارنا یا تشدد کرنا کسی طور قبول نہیں کیا جا سکتا. علی رانا, اردو وی او اے, اسلام آباد.
اور پاکستان کی بار بار کی پیشکش کے باوجود بھارت اس سے مذاکرات کے لیے تیار نہیں ہے. ایس سی او اجلاس میں شرکت سے قبل بھی پاکستانی وزیر اعظم عمران خان اور وزیر خارجہ شاہ محمود قریشی نے بھارتی وزیر اعظم نریندر مودی سے اپیل کی تھی کہ وہ جامع مذاکرات کا سلسلہ شروع کریں, لیکن ان کی اپیلوں کا مودی پر کوئی اثر نہیں ہے. اس بارے میں نئی دہلی کے تجزیہ کار کیا سوچتے ہیں, آئیے سنتے ہیں سہیل انجم کی اس رپورٹ میں.
ایک طرف جہاں پاکستان کا بھارت کے ساتھ جامع مذاکرات پر اصرار ہے، وہیں بھارت اپنے اس دیرینہ موقع پر قائم ہے کہ دہشت گردی اور بات چیت ساتھ ساتھ نہیں چل سکتی۔ پلوامہ خودکش حملے کے بعد اس کا یہ موقف اور سخت ہو گیا۔ اس کا الزام ہے کہ پاکستان سے سرگرم گروپ بھارت مخالف دہشت گردی میں ملوث ہیں اور پاکستان ان کی سرپرستی کرتا ہے۔ اس کا یہ بھی کہنا ہے کہ بات چیت کے لیے سازگار ماحول بنانے کی ذمہ داری پاکستان کی ہے، جبکہ پاکستان دہشت گردی کی سرپرستی کے بھارت کے الزام کو سختی سے مسترد کرتا آیا ہے۔ اس کا کہنا ہے کہ وہ خود دہشت گردی کا شکار ہے۔ بھارت میں ہونے والے پارلیمانی انتخابات سے قبل اور اس کے بعد بھی وزیر اعظم عمران خان نے بھارت سے اپیل کی تھی کہ وہ جامع مذاکرات کا آغاز کرے۔ پاکستان کے وزیر خارجہ شاہ محمود قریشی نے اس سلسلے میں اپنے نئے بھارتی ہم منصب ایس جے شنکر کے نام ایک مکتوب بھی ارسال کیا۔ توقع تھی کہ بشکیک میں منعقد ہونے والے ایس سی او سربراہ اجلاس میں دونوں ملکوں کے وزراء اعظم نریندر مودی اور عمران خان کی ملاقات ہو سکتی ہے، لیکن بھارت نے اجلاس سے قبل کسی بات چیت کو خارج از امکان قرار دیا۔ بشکیک میں دونوں کی ملاقات تو ہوئی مگر وہ دعا سلام اور مزاج پرسی تک محدود رہی۔ نئی دہلی کے تجزیہ کار کہتے ہیں کہ دنیا کا کوئی مسئلہ ایسا نہیں جو بات چیت سے حل نہ ہو، لیکن ان کا یہ بھی کہنا ہے کہ بھارت فی الحال پاکستان سے مذاکرات کی تجدید کے حق میں نہیں ہے۔ ایک سینئر تجزیہ کار نیلوفر سہروردی نے وائس آف امریکہ سے بات کرتے ہوئے حال ہی میں اختتام پذیر پارلیمانی انتخابات کا حوالہ دیا اور کہا،
انتخاب سے پہلے یہ بات کو مد نظر رکھنا چاہیے کہ اس دفعہ اہم پارٹی نے اپنی مہم میں پاکستان کا ایشو بھی اٹھایا تھا، تو ابھی انتخاب زیادہ دن نہیں ہے اور ہمیں اتنی جلدی امید نہیں کرنی چاہیے۔
لیکن وہ مستقبل میں مذاکرات کے تعلق سے مایوس بھی نہیں ہیں۔ وہ کرتارپور کوریڈور کے سلسلے میں ہونے والی بات چیت کا حوالہ دیتے ہوئے کہتی ہیں،
ابھی زیادہ دن نہیں ہوئے ہیں، ہندوستان اور پاکستان کے بیچ میں جو کرتارپور کوریڈور ہے اس کو لے کر بات چیت ہوئی ہے اور کئی ایسے ایشوز ہیں، جب دہشت گردی چل بھی رہی تھی تب بھی بات چیت ہوئی ہے، مطلب ایک دوسرے کے آفیشیل لیول پر، تو کچھ ایسے مدعے جیسے مطلب ایک دوسرے کے پرزنرز کو ایکسچینج کرنا یا لوگ جو پکڑ لیتے ہیں نا مچھاروں کو اگر وہ کراس کر لیتے ہیں ان کو ایکسچینج کرنا، اور یہ بھی یہ ہے کہ جس کو زیادہ زور نہیں دیا جاتا کہ پاکستان سے کئی لوگ یہاں اپنا علاج کرانے بھی آتے ہیں۔
نیلوفر سہروردی نے مزید کہا کہ وزیر اعظم مودی اپنے پہلے دور حکومت میں اچانک پاکستان چلے گئے تھے۔ اس سے قبل انہوں نے پاکستانی وزیر اعظم کو اپنی تقریب حلف برداری میں مدعو کیا تھا، لہذا کشیدگی خواہ کتنی ہی زیادہ کیوں نہ ہو جائے دونوں ملکوں کو بہرحال مذاکرات کی میز پر آنا ہوگا۔ نئی دہلی کے ایک معروف تھنک ٹینک انسٹیٹیوٹ آف آبجیکٹو اسٹڈیز کے چیئرمین ڈاکٹر محمد منظور عالم کہتے ہیں کہ ابھی موجودہ حکومت پر سخت گیر عناصر کا دباؤ ہے، لہٰذا ان کو مطمئن رکھنے کے لیے بات چیت کو مارز التوا میں رکھا جا رہا ہے۔ ان کے مطابق وزیر اعظم نریندر مودی کو وزیر اعظم عمران خان کی پیشکش کا مثبت جواب دینا چاہیے۔
یقینی طور پہ ہمارے مودی جی کے اندر یہ صلاحیت ہے کہ وہ قوت فیصلہ ہے، اس لیے اس قوت کا اظہار اب نواشتی کی طرف ایک قدم بڑھانے اور پوزیٹیو ریسپانس دینے میں، تو میرا اپنا خیال ہے کہ یقینی طور پہ ملک کے اندر بھی اور پورے جو سار کنٹریز ہیں اس کے اندر بھی اور جو پورے آسیان کنٹریز ہیں اس کے بیچ میں بھی اگر کوئی پیغام جا سکتا ہے تو اس پہ ڈیپینڈ کرتا ہے کہ ہم امن و آشتی اپنے پڑوسی ملکوں کے ساتھ کس طرح سے کرتے ہیں جس میں پاکستان بھی شامل ہے۔
انہوں نے اس امید کا اظہار کیا کہ ابھی نہیں تو آگے چل کر بات چیت کا دروازہ ضرور کھلے گا۔ سہیل انجم، وائس آف امریکہ، نئی دہلی۔
جی، پروگرام ہے اب آپ کی دنیا اور کچھ عالمی خبریں بھی ہمارے پاس ہیں، تو اس سے پہلے کہ ہم پروگرام کو باقاعدہ شروع کریں کچھ عالمی خبریں آپ کی خدمت میں پیش کر دیں۔ افغانستان کے ہائی پیس کونسل کے اندرونی ذرائع نے بتایا ہے کہ دوحہ میں بین الاقوامی افغان بات چیت کی تیاریاں ہو رہی ہیں اور جرمنی کے تعاون سے اس بات چیت کے جولائی کے اوائل میں ہونے کا امکان ہے۔ اس بات چیت میں افغان حکومت اور طالبان کے نمائندے بھی شامل ہوں گے۔ ہانگ کانگ نے ملک سے بے دخلی کے اس بل پر پیش رفت روک دی ہے جو بڑے پیمانے پر مظاہروں کی وجہ بنا ہے۔ ہانگ کانگ کی چیف ایگزیکٹو کیری لیم نے ہفتے کے روز کہا کہ حکومت اس بل پر اس وقت تک کوئی کارروائی نہیں کرے گی جب تک وہ مختلف پارٹیوں سے مشاورت نہیں کر لیتی. بے دخلی کا یہ بل مشتبہ مجرموں کو مقدمہ چلانے کے لیے مرکزی چین کے حوالے کرنے کی اجازت دیتا ہے. عالمی ادارے صحت نے جمہوریہ کانگو سے یوگنڈا کی جانب ایبولا مرض کے حالیہ پھیلاؤ پر جمعے کے روز صحت کی بین الاقوامی ایمرجنسی کا اعلان نہ کرنے کا فیصلہ کیا. اقوام متحدہ کے صحت سے متعلق ادارے نے جنیوا سوئٹزرلینڈ میں اپنے ماہرین کی کمیٹی کو اس پر قائل کر لیا کہ وہ تیسری مرتبہ اس مرض کے پھیلاؤ کی سطح کا تعین کریں, جس کے متعلق کچھ ماہرین کا کہنا ہے کہ یہ اس پیمانے پر پورا اترتا ہے جب بہت عرصہ پہلے اسے بین الاقوامی ایمرجنسی قرار دیا گیا تھا. امریکہ کے قائم مقام وزیر دفاع پیٹ شینہن نے کہا ہے کہ امریکہ مشرق وسطی کے علاقے خلیج عمان میں دو آئل ٹینکروں پر حملے کے بعد بین الاقوامی اتفاق رائے قائم کرنے کی کوشش کر رہا ہے. جمعے کے روز پینٹاگان میں نامہ نگاروں سے بات کرتے ہوئے شینہن نے کہا کہ ایران صرف امریکہ کا ہی مسئلہ نہیں ہے. ان کا کہنا تھا کہ مشرق وسطی میں ایک بین الاقوامی صورتحال پیدا ہو چکی ہے. یہ صورتحال صرف امریکہ کے لیے نہیں ہے اور میری اور سفیر بولٹن اور وزیر خارجہ پومپیو کی توجہ اس بین الاقوامی مسئلے پر بین الاقوامی اتفاق رائے قائم کرنے پر مرکوز ہے. اور سعودی عرب کی قیادت میں قائم عرب اتحاد کے جنگی طیاروں نے یمن کے دارالحکومت صنعاء میں حوثی باغیوں کے کئی ٹھکانوں پر بمباری کی ہے. سعودی عرب کے سرکاری ٹی وی کے مطابق اتحادی طیاروں نے ہفتے کو الصبح صنعاء میں حوثی ملیشیا کی میزائل دفاعی نظام اور کئی دیگر فوجی ٹھکانوں کو نشانہ بنایا. فضائی کاروائی حوثی باغیوں کی جانب سے رواں ہفتے ایک سعودی ایئرپورٹ پر میزائل اور ڈرون حملوں کے بعد کی گئی, جنہیں سعودی حکام نے ناکام بنانے کا دعویٰ کیا تھا. اسی کے ساتھ اب تک کی خبریں ختم ہوئیں. جی پروگرام آپ کی دنیا, میں ہوں اس کی میزبان یاسمین جمیل. ہمارے ساتھ پروڈیوسر ہیں شہناز عزیز اور انجینئر ہیں نشوان کاری. آج کے پروگرام کی تفصیل, سب سے پہلے آپ کی ملاقات کرائیں گے پاکستان میں پرائمری اسکول کے بچوں کے لیے 21 نصابی کتابیں تحریر کرنے والی رائٹر فاطمہ اتھر سے, جو ان دنوں ایک نجی دورے پر امریکہ میں موجود ہیں. اسلام آباد میں ایک انوویشن ایکو سسٹم بوٹ کیمپ منعقد ہو رہا ہے. اس بارے میں اس کیمپ کے منتظم گلوبل انوویٹرس کے کو فاؤنڈر مصطفیٰ منہاس سے بات کریں گے. پھر ملک کے نیشنل انکیوبیشن سینٹر کے بارے میں گفتگو سنیے گا این آئی سی کے پروگرام مینیجر فصیح مہتا سے, اور ورلڈ کپ کے بارے میں اپڈیٹ دیں گے مانچسٹر سے ہمارے ساتھی اسد حسن. تو پروگرام کا آغاز کریں گے پاکستان میں پرائمری اسکول کے بچوں کے لیے اردو زبان میں 21 نصابی کتابیں تحریر کرنے والی فاطمہ اتھر کی گفتگو سے, جو ان دنوں ایک نجی دورے پر امریکہ میں موجود ہیں. ناظمہ اتھر صاحبہ, 21 کتابیں آپ پرائمری اسکول کے بچوں کے لیے نصابی کتابیں لکھ چکی ہیں, تو کچھ ہی بتائیے کہ یہ 21 کتابیں آپ نے لکھیں, یہ کن موضوعات پر لکھیں اور کتنے عرصے میں لکھیں یہ 21 کتابیں؟
عرصہ تو بڑا طویل لگا کیونکہ کتاب لکھنا چھوٹے بچوں کے لیے آسان بات نہیں ہے, لیکن 21 کتابیں یوں ہیں کہ ان کے ساتھ ہر کتاب کے ساتھ ٹیچر گائیڈ بھی ہے. اور یہ کتابیں لکھنے پہ مجھے وقت نے مجبور اس لیے کیا کہ انگلش کی کتابیں تو رنگ برنگی بڑی زبردست باہر کی آئی ہوئی بچوں کے ہاتھوں میں میں دیکھتی تھی, اور اردو کی کتاب کوئی ڈھنگ کی نہیں تھی اور بچے اردو پڑھنے پہ کے لیے راضی نہیں تھے, مائل نہیں تھے. تو میں نے اردو کی تدریس میں ایک انقلاب پیدا کیا ان کتابوں کو جو میں نے لکھی ہے. ان سیریز کا نام ہے کاشف اردو. میں نے اس میں ایکٹیویٹی بیسڈ لرننگ اور فونکس کو اور پروجیکٹ بیسڈ لرننگ کو ڈالا, جو اب تک کسی کتاب نے کسی مصنف نے یہ انقلاب لا کے نہیں دکھایا.
لیکن یہ سب فالو کیا آپ نے اس پیٹرن کو جو امریکہ اور دوسرے ترقی یافتہ ملکوں میں آلریڈی جاری
ہے؟ جی بالکل. میں نے, اگر میں یہ کہوں کہ میں نے چرایا تو غلط نہیں ہوگا, ایسی چوری تو جائز ہوتی ہے. تو میں نے یہ سب چیزیں دوسرے کتابوں میں سے دیکھے اردو میں اپنائی. اچھا. اور وہ بہت کامیاب تجربہ رہا, مجھے بڑی عزت ملی, بڑا نام ہوا, بچوں نے بھی خوب اردو سیکھ کے دکھائی.
جو آپ نے نصاب کی کتابیں لکھی وہ اوریجنل تھیں یا آلریڈی جو کتابیں موجود تھیں؟
نہیں جی نہیں, بالکل اوریجنل. ایک جس طرح پڑھایا جاتا تھا وہ نظام ہی ختم کر دیا.
کیا آپ کا نیا انداز تھا جو آپ نے اردو زبان؟
نیا انداز یہ ہے کہ میں نے ایک تو ڈائریکٹ نہیں لکھا کہ یہ سبق کا نام اور بس شروع ہو گئے. سبق کا نام میں بھی میں نے ایک سسپینس رکھا, اور جو میں نے سبق لکھے وہ بچوں کی زبان کے مطابق ان کے معیار پہ اتر کے کہانی کی صورت میں, جیسے گفتگو ہوتی ہے, مکالمہ ہو رہا ہے, بات چیت کی صورت میں لکھے.
آپ نے کہا سسپنس رکھا, سر اس سے کیا مراد ہے؟
جیسے میں نے ایک سبق ہے اس کا نام میں نے رکھا زہریلا دوست, اور حالانکہ وہ سگریٹ نوشی کے خلاف تھا लेकिन मैंने ये नहीं लिखा सिकंदराशी ममनून है या बुरी चीज, नहीं, मैंने कहा जहरीला दोस्त। अब दोस्त का नाम ऐसा है कि बच्चा मुतवज्जा होता क्या है, कौन सा दोस्त के लपेट में वो सारी नागवारियां बर्दाश्त कर जाता है सबक जी।
तो ये कहानी जब आपने बनाई तो क्या उसके साथ तस्वीरें दी?
तस्वीरें दी, प्रोजेक्ट कराए हैं, क्रिएटिव राइटिंग कराई, ऐसे नहीं छोड़ा बच्चों को कि बस लेक्चर मेथड हो रहा, टीचर पढ़ा रही है और बच्चे बैठे सुन रहे हैं, नहीं, उनको बाकायदा इन्वॉल्व करके क्रिएटिविटी उनके अंदर डाली ताकि उनका इन्वॉल्वमेंट हो, एक्टिविटी बेस्ड लर्निंग जिसको कहते हैं तदरीस की जबान में।
तो
अब मैंने एक सबक लिखा, मैंने लिखा मैं ना होता तो क्या होता, ये बच्चे कॉपियों में से कागज फाड़ फाड़ के फेंकते हैं और जरा सा कुछ लिखा उठा के चुरमुर करके डस्टबिन में डाल दिया, फेंक दिया, कागज की कदर नहीं है। तो मैंने इनको कागज का बनना एक बड़ी कहानी के तौर पे बताया कि कागज किस तरह किस मुश्किल से बनता है, उसकी कदर करो।
तो कागज की कहानी कागज ने सुनाई, वो आपने लिख दी?
अच्छा। हाँ, मैं ना होता तो क्या होता।
अच्छा, इस उनवान से आपने कुछ और?
अच्छा, तितली की भी ऐसे सुनाई, तितली लार्वा और प्यूपा कैसे बनती है, साइंस को भी कवर किया, फिजिक्स को भी कवर किया, सिविल जो टॉपिक्स थे उनको भी कवर किया। अब एक तितली कहानी सुनाती है अपनी, मेरी कहानी, मेरी जबानी कि मैं कहाँ पत्ते के पीछे मिलती हूँ, फिर मैं ये इतने दिन में ये शक्ल हो जाती है, मुझे लार्वा कहते हैं, फिर प्यूपा कहते हैं, और फिर एक दिन मैं फुर करके उड़ जाती हूँ। अब वो तस्वीरें भी हैं, वो बच्चों से मैंने वो लार्वा जमा करके जूतों के डिब्बे में रख के और उनको तितली बनते दिखाया भी।
अच्छा अच्छा अच्छा।
तो ये उर्दू पढ़ाने में या आम जो किताबें हैं उनमें नहीं इस तरह बच्चों को इन्वॉल्व करते, हाँ ये प्रैक्टिकल वर्क कराते हैं साइंस में।
लेकिन आपने हर मौजू पर जो कुछ पढ़ाया
जी, हर मौजू पे इसी अंदाज में लिखी,
जिस तरह के साइंसी लेबोरेटरीज के जो बच्चे हैं उनको सिखाया जाता है। अच्छा, तो ये किस किताबों में, हर किताब का मौजू अलग होता था या एक ही किताब में कई मौजू?
एक किताब में मुख्तलिफ अजबाक हैं और मुख्तलिफ मशकें हैं और मुख्तलिफ, मैंने उसमें ड्रामा भी लिखा छोटे बच्चों के लिए, मुकालमे भी लिखे मैंने उन्हें, इश्तेहार, आजकल इश्तेहारों की दुनिया है, बच्चे दिन भर गाते फिरते हैं इश्तेहार, छोटे छोटे जो जिंगल्स होते हैं, फिर मैंने उनको कहा कि अपने अपने भी बनाओ, तो यकीन करें मुझे वहां से कई बच्चे ऐसे पकड़ में आए जो जिनके अंदर शायर बनने की सलाहियत थी और वो आगे चल के बड़ी क्लास में जब गए तो वो स्कूल के मैगजीन के लिए उन्होंने नज़में लिखी।
तो ये सारी किताबें ऑक्सफोर्ड यूनिवर्सिटी प्रेस ने छपवाई हैं और ये पाकिस्तान में किन किन स्कूलों में पढ़ाई जाती हैं, क्या सरकारी स्कूलों में पढ़ाई?
पाकिस्तान के तकरीबन तमाम बड़े स्कूलों में, बीकन हाउस में, हबीब पब्लिक में, कराची ग्रामर स्कूल में, सेंट जोसेफ में, मामा पारसी में, और जो अब नए कुलेसिटी स्कूल, बेव्यू स्कूल, इन सब में पढ़ाई जाती है।
माशाल्लाह। तो लेकिन जो गवर्नमेंट के स्कूल्स हैं उन्होंने अभी आपकी किताबों को इस्तेमाल
नहीं? गवर्नमेंट के स्कूल तो अपना उनका एक बोर्ड है, वो लिखता है और वो सस्ती किताबें लिखते हैं और ये किताबें महंगी भी हैं, इनका कागज अच्छा है, इनकी छपाई अच्छी है, इनमें आर्टिस्ट लगते हैं, तस्वीरें बनाते हैं, तो गवर्नमेंट स्कूल में पढ़ने वाले बेचारे बच्चे अफोर्ड नहीं कर सकते।
तो आप क्यों नहीं इनको अफोर्डेबल कागजात पर छपवा रहे?
फिर इसकी तो खूबसूरती चली जाएगी और वो लगाएंगे भी नहीं, वो अपने बोर्ड की लगाते हैं, जो उनका बोर्ड बना हुआ है, सिंटेक्स बुक बोर्ड, उसकी लिखी हुई किताबें लगाते हैं गवर्नमेंट में।
अच्छा, तो आपने कभी राब्ता किया टेक्स्ट बोर्ड वालों से?
जी, राब्ता किया, लेकिन वहाँ कदरदानी नहीं है, पहुँची तो वहाँ तक लेकिन उनकी समझ में बातें आई नहीं।
तो अब ये आइंदा आपका क्या इरादा है कि 21 किताबें तो आपकी हो गई, यानी उनके मिलाकर जो आपने टीचर्स के लिए?
अब इरादा ये है कि हर 2-3 साल पे इनको अपग्रेड करना पड़ता है, तो लिखने का काम जारी और सारी रहता है, और अगर वक्त मिलता है तो फिर मैं वर्कशॉप्स करती हूँ इनके ऊपर।
अच्छा,
तो मैं इन किताबों में ही इतनी उलझी हुई हूँ कि मैं कुछ और अभी सोचती नहीं हूँ लिखने का।
अच्छा, तो कहाँ कहाँ वर्कशॉप्स करती हैं और कौन करवाता है वो वर्कशॉप्स?
ये वर्कशॉप ये ऑक्सफोर्ड यूनिवर्सिटी प्रेस वाले कराते हैं और पूरे पाकिस्तान में करवाते हैं, तमाम बड़े शहरों में।
अच्छा, तो फिर आप उसके लिए भी अपना वक्त निकालती हैं और साथ
साथ बहुत उसके लिए तैयारी करनी पड़ती है, सवालात का सेशन होता है, फिर सारे दिन की समझिए कि मसरूफियत होती है, वो जब मुख्तलिफ टीचर्स आते हैं 50-50, 60-60 एक एक वक्त में होते हैं, तो उनके सवालात जवाब देते देते ही सारा दिन गुजर जाता है,
तो...
लेकिन बहुत जानदार सेशंस होते हैं और लोग बड़ा इसको, इस तब्दीली को बड़े अच्छे अंदाज में एंजॉय।
तो आपके अलावा कोई और आपने देखा कि इस अंदाज में किताबें लिख रहा है पाकिस्तान में?
जी कोशिश बहुत लोग कर रहे हैं, यंग लोग भी हैं वो भी कर रहे हैं कोशिश, लेकिन ये नहीं कि मैं अपनी किताब ऐसे, इसमें जो रचाओ है जो मेरे दिमाग में टॉपिक्स आए वो किसी किताब में नहीं मिलते। मैंने जो बच्चे इंग्लिश में जो टॉपिक्स पढ़ते हैं उन्हें मुश्किल होती है वो मैंने इसमें आसान करके कहानियों में बता दिए, वो और किताबों में नहीं है ये मवाद।
लेकिन ये जो किताबें जब आपकी जिन स्कूलों में पढ़ाई जाती हैं, क्या उनके इम्तिहानात भी इन्हीं किताबों की बुनियाद पर होते हैं?
जी 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 जी, क्योंकि वो गवर्नमेंट नहीं है वो प्राइवेट हैं।
अच्छा, अच्छा,
इसी पे होते हैं इम्तिहानात।
तो आपने क्या देखा कि जब से ये किताबें मुतारिफ कराई गई जिन जिन स्कूलों में, वहाँ उर्दू के जो स्टूडेंट्स हैं उनका क्या हाई हुआ?
मुझे जो असातिज़ा ने फीडबैक दिया है, क्योंकि वो उसमें उनकी मर्जी की एक्सरसाइजेस है ना, रंग करना और काट के तस्वीरें चिपकाना और ये जो वो चाहते हैं, तो कहती है कि ये तो छोड़ते ही नहीं किताब अब, और अगर गलती से कभी होमवर्क में कोई पेज दे दो तो ये आधी किताब कर लाते हैं।
अच्छा, तो क्या आपकी ये जो किताबें हैं ये ऑनलाइन भी दस्तियाब हैं?
इनके लिए वो मैं आपको पता बता देती हूँ, ये ऑक्सफर्ड यूनिवर्सिटी प्रेस की है लाइन, ये www.oup.com।
तो और कौन कौन से मुल्कों में आपकी ये किताबें निसाब?
ये यूके में है, मैनचेस्टर में, सऊदी अरेबिया जद्दा एम्बेसी स्कूल में, और जापान में कोई स्कूल है जहाँ उर्दू पढ़ाई जाती है, लोग वहाँ पे पाकिस्तानी ज्यादा हैं वहाँ पढ़ाई जा रही है।
वाह वाह, तो नाज़मा आप खुद शायरा भी हैं?
मैं बच्चों वाली शायरा हूँ बस।
तो कोई बच्चों की ऐसी नजर
तुक्केबाजी करती हूँ? अच्छा, छोटे छोटे बच्चों के लिए।
अच्छा, तो कोई इस वक्त तुक्केबाजी कोई हमारे सुनने वालों के लिए?
ये देखिए मैं आपको छोटी सी नजम सिखाती हूँ, बच्चों को ये तरबियत देना कि किस सिग्नल पे किस लाइट पे हमें रुकना चाहिए, किस पे चलना चाहिए।
जी जी।
अब तुम्हारा चालान होगा, तुम्हारा अपना ही नुकसान होगा, मुन्नू सिग्नल क्यों तोड़ा, लाल है बत्ती रुकने को, पीली तैयार रहने को, हरी है कहती चलने को, मुन्नू सिग्नल क्यों तोड़ा, जो तुम चाहो ना हो टक्कर, थाने का भी लगे ना चक्कर, सिग्नल पर तुम रखो नजर, मुन्नू सिग्नल क्यों तोड़ा।
वाह वाह।
कोई
और? कोई और?
दरख्त हमारी दौलत है, फूल ये हमको देते हैं, फल और मेवे देते हैं, हमको गजा ये देते हैं, साफ हवा भी देते हैं, साए में रखते हैं सबको, ठंडा रखते हैं घर को, लकड़ी दें ये जलाने को, कुर्सी मेज बनाने को, इनके पत्ते मत नोचो, शाखें इनकी मत तोड़ो, सर पर साया रहने दो, पेड़ को जिंदा रहने दो, दरख्त हैं जेवर धरती का, दरख्त हैं अपना सरमाया, दरख्त खुदा की नेमत हैं, दरख्त हमारी दौलत हैं।
वाह, तो फिर आपने ये बच्चे जो हैं ये गाकर भी पढ़ते होंगे?
जी, मेरे पास म्यूजिक टीचर है, मैंने जब मैं वर्कशॉप करती हूँ तो टीचर्स को बताती हूँ कि इसकी धुन बना लें और अपने म्यूजिक टीचर के साथ म्यूजिक पीरियड में ये बच्चे सब मिलके गाएं।
अच्छा, तो वो बना लेती है फिर धुन?
बना लेते हैं जी हाँ।
अच्छा, अच्छा।
और इस तरह जबानी याद भी हो जाती है नज़्म,
और एक एक लेसन भी उनको मिल जाता है।
जी, लेसन भी मिल जाता है। कुछ बच्चे जो है वो नसर से जल्दी सीखते हैं, कुछ बच्चे जरा एस्थेटिक सेंस उनका ज्यादा होता है तो वो पोइट्री के जरिए, हर सबक के साथ एक पोइट्री है तकरीबन हर सबक के साथ।
अच्छा।
ताकि यूं नहीं सीखो तो यूं सीख लो।
वाह, और वो सारी पोइट्री भी आपने खुद की है?
जी हाँ, नज़में जरा सी कम है, अब जो मैं किताबें अब उनको अपग्रेड कर रही हूँ तो नज़में बढ़ा रही हूँ।
अच्छा अच्छा, तो बेहद शुक्रिया नाज़मा अतर साहिबा। जी, ये थी पाकिस्तान में प्राइमरी स्कूल के बच्चों के लिए उर्दू जबान में 21 निसाबी किताबें तहरीर करने वाली नाज़मा अतहर, जो कराची सिविल एविएशन मॉडल स्कूल कैंपस की फाउंडर प्रिंसिपल भी हैं, और उनकी किताबें ऑक्सफोर्ड यूनिवर्सिटी प्रेस ने छपाई हैं और पाकिस्तान के बहुत से प्राइवेट स्कूलों के साथ साथ दुनिया के कई मुल्कों के स्कूलों में भी पढ़ाई जा रही हैं। प्रोग्राम है आपकी दुनिया, वॉइस ऑफ अमेरिका वाशिंगटन से हम आपके लिए पेश कर रहे हैं, और इस प्रोग्राम में अगर आप कोई बात करना चाहें या हमारे जो अगले मेहमान हैं उनसे कोई बात करना चाहें तो मुफ्त कॉल के लिए हमारा टेलीफोन कॉल का नंबर है 0800-777-789। तो बात हुई है नाज़मा अतहर की, जो निसाबी किताबों को जदीद अंदाज से और जदीद तरीन मवाद के साथ पढ़ाने की कोशिश कर रही हैं, और यही वो अंदाज़ है जिससे बच्चों के जहनों को सही मानों में जिला मिलती है, और सिर्फ प्राइमरी निसाब ही नहीं बल्कि पाकिस्तान के हाई स्कूलों और यूनिवर्सिटियों की सतह पर भी इस जानिब तवज्जो देने की ज़रूरत है ताकि तालिबे इल्मों को इस काबिल बनाया जाए कि वो जदीद तरीन उलूम और जदीद तरीन मालूमात से आरास्ता होकर जब अमली ज़िंदगी में कदम रखें तो उनके पास इतना इल्म हो और कम अज़ कम इतना तजर्बा हो कि वो उससे काम लेकर अपने पाँव पर खड़े हो सकें। तो इस वक्त पाकिस्तान में हुकूमत भी और निजी इदारे भी इस जानिब पेशरफ कर रहे हैं, और ऐसा ही एक इदारा है سینٹر فار گلوبل انوویٹرز کا، جس کے کو فاؤنڈر مصطفیٰ منہاس ہمارے ساتھ ہیں ٹیلی فون پر اور اسلام آباد سے، اور ان کا ادارہ چند دنوں میں اسلام آباد میں ایک انوویشن ایکو سسٹم بوٹ کیمپ کا اہتمام کر رہا ہے۔ تو یہ بوٹ کیمپ کیا ہے، اس میں کیا کچھ ہوگا، اس کا مقصد کیا ہے، ان سے پوچھتے ہیں۔ السلام علیکم مصطفیٰ منہاس صاحب، السلام علیکم۔
وعلیکم السلام میم،
بہت شکریہ۔
وعلیکم السلام میم، آواز آ رہی ہے آپ کو؟
جی بالکل آ رہی ہے، اور بہت شکریہ آپ نے ہمارے پروگرام کے لیے وقت نکالا۔ کچھ بتائیے اس بوٹ کیمپ کے بارے میں، جو ایکو سسٹم جس کو آپ کہہ رہے ہیں، یہ کس حوالے سے ہے اور اس کی کیا افادیت ہوگی اور اس کے کیا اغراض و مقاصد ہیں جو اب اسلام آباد میں آپ لوگ منعقد کر رہے ہیں؟
میم سب سے پہلے تو آپ کا شکریہ ادا کریں گے، اور سب سے بڑا آپ کا اس بات کا شکریہ ادا کریں گے کہ آپ پاکستان کے اور پاکستانی یوتھ کے مسائل کے لیے اتنے زبردست پروگرام کر رہی ہیں اور ٹائم نکالتی ہیں ہمارے لیے، تو سب سے پہلے تو آپ کا شکریہ کہ آپ ہائی لائٹ کرتی ہیں۔ ہم لوگ اصل میں ایجوکیشن سیکٹر سے پچھلے 10 سال سے وابستہ ہیں، اور یونیورسٹی ہائر ایجوکیشن میں ہم لوگ کام کر رہے تھے، تو اس دوران ہمیں ایک چیز کا احساس ہوا کہ انٹرنیشنل مارکیٹ جو ہے اور انٹرنیشنل اسٹینڈرڈز اتنی تیزی سے ریولیوشنائز ہو رہے ہیں کہ اگر اسٹارٹ اپس اور ایکو سسٹم جس میں مختلف چھوٹی چھوٹے آئیڈیاز کو لے کے اسٹوڈینٹس پریکٹیکل شیپ کمپنیز فارم نہ کریں، تو آنے والے وقتوں میں ہم بہت بڑی مارکیٹ کو کیچ نہیں کر سکیں گے۔ تو اس وقت تو ہم نے جو سروے کیا اور جو مارکیٹ کی رائے تھی کہ پاکستان میں جو یہ نئے اسٹارٹ اپس ہیں، جو اسٹوڈینٹس پاس آؤٹ ہوتے ہیں، جن کے پاس بڑے زرخیز ذہن ہیں اور بہت اچھا کام کرنا چاہتے ہیں، ان کو 5 سے 6 ایریاز ہیں جن میں پرابلم آ رہی ہوتی ہے۔ سب سے پہلے تو پاکستان میں ابھی تک سوشل کنسٹرینٹس بہت زیادہ ہیں کہ لوگ اپنے بچوں کو انڈیپینڈنٹ نہیں کرتے بڑے لمبے عرصے تک، وہ اپنے اوپر ڈیپینڈنٹ رکھتے ہیں، اس کے حوالے سے یہاں پہ پرابلمز ہیں، اور پھر لیک آف فلیکسیبلٹی ہے ہمارے معاشرے میں۔ تو ان بہت سی چیزیں ہیں جن کے لیے ہمارے اسٹوڈینٹس کو ٹریننگ کی ضرورت ہے کہ وہ اسٹارٹ اپ سسٹمز کو کیسے بہتر بنا سکتے ہیں۔ پھر سب سے بڑی بات یہ کہ ہمارا پاکستان میں سب سے بڑا گیپ یہ ہے کہ جو لوگ سکسیزفل انٹرپرینیورز ہیں یا سکسیزفل بزنس مین ہیں، وہ جو یہ اسٹوڈینٹس کی مارکیٹ ہے اس تک ریچ نہیں کر پاتے ہیں کہ وہ آ کے اپنے ایکسپیرینسز اپنی چیزیں ڈیلیور کر سکیں کہ کیسے ہم لوگ بہتر ماڈل کر سکتے ہیں، یا ان کی جو غلطیاں تھیں اس کو ہم سیکھتے ہوئے شروع سے سکسیس کو کیسے فالو کر سکتے ہیں۔ اسی کے حوالے سے ہم لوگوں نے یہ کمپنی فارم کی، تقریباً 2 سال ہو چکے ہیں، اور اس کے حوالے سے یہ ہمارا پہلا بوٹ کیمپ ہے جس میں ہم پاکستان میں جو سرکاری گورنمنٹ آفیشلز ہیں اور جو کامیاب بزنس مین ہیں یا جو ایکو سسٹم پاکستان میں نیشنل انکیوبیشن سینٹر کی شکل میں چل رہا ہے، ان کے فاؤنڈرز ممبر ہیں، ان کے لیکچرز رکھوائے ہیں ہم لوگوں نے۔
اچھا۔
اور اس میں ہم نے کوشش کی کہ کیونکہ گرمیاں ہیں تو مری کا پرفضا مقام ہو، تاکہ بچوں کو 2 دن وہاں پہ انٹرٹینمنٹ بھی مل سکے اور لرننگ موقع مل سکے نئی کمپنیز، نئے بچوں کو، کہ کیسے ہم اپنے سسٹم کو بہتر کر سکتے ہیں۔
اچھا، تو اب یہ جو آپ کا جو پروگرام ہے، جو اب آپ کہہ رہے تھے ان قریب ایک فنکشن ہوگا، اس میں کون کون شریک ہوگا، کون کون کے لوگوں کو بلایا آپ نے خاص طور پر؟
اس میں ہم نے 4 جو ہمارے میجر، بلکہ ابھی اب تو ہمارے 5 کی اسپیکرز ہیں جن کو ہم نے بلایا ہے۔ اس میں سب سے پہلے جو پاکستان کے بورڈ آف انویسٹمنٹ کو ابھی انہوں نے ہیڈ کر رہے ہیں ہمارے کیا نام ہے، اسلام آباد اور پاکستان کے، وہ ہوں گے۔ اس کے علاوہ عثمان ڈار ہیں جو ایڈوائزر ہیں پی ایم پاکستان پرائم منسٹر عمران خان کے فار یوتھ افیئرز، وہ اس میں ہمارے ساتھ تقریر کریں گے، ٹائم دیں گے اور ایز اے کی نوٹ اسپیکر آئیں گے۔ اس کے علاوہ ہم نے کوشش کی ہے، پرویز عباسی صاحب ہیں، یہ نیشنل انکیوبیشن سینٹر جو گورنمنٹ کا ادارہ ہے فار انکیوبیشن اینڈ ایکو سسٹمز، وہ اس میں ہمارے ساتھ ہوں گے۔ اور عامر جہانگیر صاحب کو ہم کوشش کر رہے ہیں، اور ہی ہیز آلسو اویلیبل فار دس ایونٹ ہمارے پاس مری میں۔
اچھا، تو کیا سمجھتے ہیں کہ اس جو آپ کا یہ پروگرام ہوگا، اس کے بعد کیا کچھ پریکٹیکلی یا عملی طور پر کچھ اسٹارٹ اپس کو کچھ فائدہ ہوگا، ان کے لیے کوئی مالی مدد کی بھی کوئی صورت نکلے گی، یا صرف ان کو صرف ٹریننگ دے کر فارغ کر دیا جائے گا؟
نہیں میم، اس میں اس طرح ہے، میں آپ کو تھوڑا سا ایک آئیڈیا دینا چاہتا ہوں کہ اس وقت گورنمنٹ لیول پہ ہمارے پاس جو اسٹارٹ اپ ایکو سسٹمز ہے، 2018 کے ڈیٹا کے مطابق ہمارے جو پاکستان کے جو اوور آل اسٹارٹ اپس جو تھے، وہ تقریباً 121 اسٹارٹ اپس پاکستان میں انکیوبیٹ ہوئے، 121 اسٹارٹ اپس، جس میں سے उन्होंने जो अपनी फंडिंग रेज की है पाकिस्तान में, 2018 का डाटा आपको बता रहा हूँ, वो तकरीबन 2.84 बिलियन रुपीस अल्हम्दुलिल्लाह रेज किए गए हैं।
अच्छा।
ये इस पाकिस्तान जिसको हम कहते हैं कि यहाँ पे कुछ नहीं हो रहा, ये फैक्ट्स एंड फिगर्स हैं, ये मैं आपके साथ शेयर कर सकता हूँ।
अच्छा।
और उस के ये तो फंडिंग रेज हुई 2.84 बिलियन की, 319 मिलियन प्रॉफिट अर्न किया है इन स्टार्टअप्स ने। जारी बात है इसमें से कुछ फेल भी हुए होंगे, मैं ये नहीं कहता कि सब ने, लेकिन ओवरऑल ये एक बड़ी इंकरेजिंग प्रॉमिसिंग फिगर्स हैं हमारे पास कि 2008 के अंदर अंदर हमारे पास प्रॉफिट जो अर्न हुए जो मुख्तलिफ स्टार्टअप्स थे पाकिस्तान में, वो 319 मिलियन प्रॉफिट था उनका रुपीज।
अच्छा।
और 890 तकरीबन 900 प्लस जॉब्स क्रिएट किए हैं इन स्टार्टअप्स ने।
वाओ।
तो ये गवर्नमेंट लेवल पे जो काम हो रहा था ये उसके फैक्ट्स एंड फिगर है।
अच्छा।
तो हम पिछले एक साल से प्राइवेट सेक्टर में प्राइवेट पब्लिक पार्टनरशिप के लिए स्ट्राइव कर रहे हैं विद टू यूनिवर्सिटीज, नमल और लाहौर कॉलेज वुमेन यूनिवर्सिटी। लाहौर कॉलेज वुमेन यूनिवर्सिटी के बारे में आपको बड़ी इंटरेस्टिंग बात बताऊं कि ये एशिया की सबसे बड़ी वुमेन यूनिवर्सिटी है एक तरह की, 15,000 गर्ल्स यहाँ पे पढ़ती हैं मैडम।
अच्छा, तो उन सबको आपने वहां पर ये कोर्स जो शुरू किया है उसमें उनको छोटे कारोबारों की तरबियत दी जा रही है या कुछ बड़े कारोबारों का भी कुछ उनको बताया जा रहा है?
मैम ये जो इकोसिस्टम है ना, इसका सबसे पहला स्टेप ये होता है कि आप उनके साथ बैठ के ब्रेन स्ट्रॉमिंग करें कि बिजनेस आइडियाज कैसे जनरेट करने। सबसे पहला तो हम ये स्टेप उनके साथ करते हैं। जब उनका जहन ब्रेन जो बिजनेस आइडियाज को डेवलप करने की तरफ आता है तो फिर हम उनको पूरी जो एक ट्रेनिंग कोर्स है जिसमें उनका फाइनेंस एंड प्लानिंग है, अपने प्रोजेक्ट की फिजिबिलिटी को डेवलप करना है, वो सारी ट्रेनिंग हम फ्री ऑफ कॉस्ट इनको दे रहे हैं। इसके लिए हमें ब्रिटिश काउंसिल ने अप्रोच किया था, उसके थ्रू हम ये लोग पूरा प्रोग्राम एक साल का रन कर रहे हैं।
अच्छा।
इसमें ये एक बूट कैंप।
तो अब तक कितने जो जो स्टूडेंट्स हैं आप जिनको ट्रेनिंग दे चुके हैं इन दोनों यूनिवर्सिटियों में?
मैम इसमें हमारा जो था रिस्पॉन्स बहुत अच्छा था जब हमने अनाउंस किया था, तो लाहौर कॉलेज यूनिवर्सिटी में हमारे पास 75 एप्लीकेशन आई थी 6 मंथ के हमारे इस प्रोग्राम के लिए, और नमल में हमारे पास 25 आई थी, लेकिन हमारे पास स्पेस लिमिटेड थी, हमने उनमें से शॉर्टलिस्ट 10-10 यूनिवर्सिटीज 10-10 टीम्स को किया है। तो ऑलमोस्ट हमारे पास इस वक्त 60 स्टूडेंट्स हैं जिनको हम इन दोनों यूनिवर्सिटीज में फॉर 6 मंथ ट्रेनिंग करेंगे। 6 मंथ में ये पास आउट होंगे और उसके बाद नेक्स्ट 6 मंथ के लिए हमारे पास नई टीम आएगी।
गुड। तो ये जो कोशिशें हैं आपका इदारा जो सेंटर फॉर ग्लोबल इनोवेटर्स है जिसके आपको फाउंडर हैं, उसकी कोशिशों से ये तमाम कोशिशें जो आप कर रहे हैं वो जारी हैं। बेहद शुक्रिया मुस्तफ़ा मिन्हास साहब, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला और अब हम आपकी दुनिया को आगे बढ़ाते हैं और उन नेशनल इंक्यूबेशन सेंटर्स की भी बात करेंगे जिनका आपने तذکرہ किया कि हुकूमत भी मुल्क में नए रोजगार पैदा करने के लिए और छोटे कारोबारों की तरबियत के लिए कुछ प्रोग्राम शुरू कर रही है और उसी में एक नेशनल इंक्यूबेशन सेंटर है जिसके कई मराकज हैं पाकिस्तान भर में। उसके प्रोग्राम मैनेजर से हमने गुफ्तगू रिकॉर्ड की थी कि ये इंक्यूबेशन सेंटर्स हैं क्या और इनका क्या कंट्रीब्यूशन है मुल्क में नए रोजगार पैदा करने के लिए। तो आइए इस वक्त हम अपने सुनने वालों को उनकी गुफ्तगू सुनवाते हैं। जो नेशनल इंक्यूबेशन सेंटर है पाकिस्तान का, उसके प्रोग्राम मैनेजर है, तो कुछ बताइए कि ये हैं क्या नेशनल इंक्यूबेशन सेंटर्स और ये किस तरह नए कारोबारों को या स्टार्टअप्स को आगे आने के लिए सपोर्ट करते हैं या फैसिलिटेट करते हैं?
जी शुक्रिया यास्मीन। सो इंक्यूबेशन, अगर एक बहुत सिंपल टर्म में समझा जाए इस लफ्ज को, तो एक मेडिकल टर्मिनोलॉजी का लफ्ज ज्यादातर जहन में आता है कि जब एक नौमौलूद पैदा होता है और बच्चा या बच्ची और वो दुनिया में नॉर्मल माहौल में सांस लेने के जब उसके फेफड़े औजार काबिल नहीं होते तो उसे एक शीशे या प्लास्टिक के बॉक्स में रखा जाता है और उसे एक निगहदाश्त दी जाती है, उसे एक एनवायरमेंट ऐसा क्रिएट किया जाता है और जैसे ही वो मेच्योर होता है तो वो बाहर आता है। इसी तरीके को, इसी चीज को एक बिजनेस आइडिया की सेंस में देखा जाता है कि अगर आपके पास कारोबार करने के हवाले से कोई आइडिया मौजूद है जो कि कन्वेंशनल रवायती नहीं है, जिसमें आपके पास रिसोर्सेज होते हैं, प्लान होते हैं, आप पैसा लेते हैं, बना लेते हैं चीजें, तो उसमें आप रिसोर्स क्रिएट करने हैं, तो उसमें इंक्यूबेशन सेंटर का मकसद है आपकी वो वाली निगहदाश देना कि आपको इन्वेस्टमेंट के पॉइंट ऑफ व्यू से गाइडेंस मिलना, बिजनेस कैसे करना है, टीम कैसे खड़ी करनी है, प्लान क्या बनाना है। और ये मॉडल तकरीबन कोई 3 दहाइयों से बहुत सक्सेसफुली चला आ रहा है सिलिकॉन वैली में, अमेरिका में, यूरोप में, बहुत सारे और ममालिक में, और पाकिस्तान में तकरीबन पिछले कुछ 10 साल से इसने काफी परवान चढ़ाई है। और इंक्यूबेशन सेंटर का मकसद है कि ऐसे आइडियाज को रखा जाए एक एक जगह पे, जहाँ पे आपको जितने नए बिजनेसेस या आइडियाज होते हैं उन्हें सबसे पहले जगह दफ्तर लेने का प्रॉब्लम होता है, रेंट देना, लीगल मसाइल में पड़ना, इनकॉर्पोरेट करना, कंपनी बनाना, लोग ढूंढना, कनेक्शंस बनाना, सो बड़े लोगों से जाके मिलना, गाइडेंस लेना, ऐसे लोग जो मेंटरिंग कर सकें, जो तजुर्बेकार हों, इसी तरीके से फिर दूसरे मसाइल हैं, यूटिलिटीज के पैसे पूरे करना, इंटरनेट की हाई स्पीड अवेलेबिलिटी होना, कोई ऐसी जगह हो जहां पे अपने क्लाइंट्स को, वेंडर्स को आप मिल सकें। तो इनक्यूबेटर वो क्रिएटिव को वर्किंग स्पेस, वो क्यूरिकुलम, वो मेंटरशिप, वो गाइडेंस, सारी चीजें एज अ पैकेज फराहम करता है। और जैसे अभी अली ने भी बताया कि नेशनल इंक्यूबेशन सेंटर जो इदारा है, जो कि इग्नाइट हुकूमत पाकिस्तान का जो आईटी एंड टेलीकॉम का रिसर्च आर्म है उसकी फंडिंग से भी खड़ा हुआ है, और ये 5 सेंटर्स हैं पाकिस्तान में ऐसे, तो ये फ्री ऑफ कॉस्ट इस स्पेस 1 साल के लिए फ्राहम करता है ऐसे स्टार्टअप्स को, ऐसे बिजनेसेस को।
इस वक्त तक जो ये जो आपका नेशनल इंक्यूबेशन सेंटर है, ये कितने कारोबारों को या कितने लोगों को नए स्टार्टअप्स शुरू करवा कर दे चुका है या दे रहा है?
जी, तो अभी तक फरवरी 2017 में इसका क्याम अमल में आया था और पहला बैच इंक्यूबेट हुआ था, और हम हर साल 2 बार इंडक्शन करते हैं, जून में और जनवरी में, और अभी तक हम 5 बैचेस या 5 कोहोर्ट्स इंडक्ट कर चुके हैं इन सवा दो सालों में, और इनमें 121 स्टार्टअप्स को हमने इंडक्ट किया, और इन 121 स्टार्टअप्स में 257 फाउंडर्स या एंटरप्रेन्योर्स हैं, और इन्होंने 2386 जॉब्स जनरेट की है। तकरीबन आप समझ लें कि 800 मिलियन या 80 करोड़ से ज्यादा इन्होंने रेवेन्यू और सरमाया इन्वेस्टमेंट जो है वो रेज किया है, और ये कभी वर्ल्ड को एक हम्बल सा इम्पैक्ट है, अभी जस्ट शुरुआत है, और अभी सिर्फ 2 बैचेस हमारे ग्रेजुएट हुए हैं 5 में से।
अच्छा,
तो
ये कहाँ ये इनक्यूबेशन ये कहाँ होते हैं? सेंटर्स अलग से होते हैं, यूनिवर्सिटियों के अंदर होते हैं?
सो यूनिवर्सिटियों का मॉडल भी है, वो डिफरेंट है। NIC की एक मुनफरिद चीज ये है कि ये सेंटर टिपिकल एकेडमिक एनवायरनमेंट रन नहीं हो रहा, और इसको रन करने में, इसकी मैनेजमेंट में जो लोग शामिल हैं वो हैं जो खुद एंटरप्रेन्योर्स हैं, जिन्होंने या तो ऑर्गेनाइजेशन खड़ी की हैं, स्केल की हैं, या फिर उनके अपने ऐसे बिजनेसेस मौजूद हैं जिनमें उन्होंने बहुत सारा एक्सपीरियंस उनके साथ मौजूद है। तो इस्लामाबाद में नेशनल इंक्यूबेशन सेंटर है जहाँ पे मैं जिनसे वाबस्ता हूँ, इसके अलावा एक लाहौर में है, कराची में है, पेशावर में है और क्वेटा में है।
तो कैसे लोग आपसे रابطہ कैसे करते हैं, आपको एडवर्टाइज करते हैं? जो हमारा इस वक्त लोग प्रोग्राम सुन रहे हैं और वो चाहें कि आपके सेंटर से इस्तेफादा करें तो कैसे?
जी, सो हम बिल्कुल जी एडवर्टाइज करते हैं ऑनलाइन, हमारे सोशल मीडिया पे डिजिटल जितने एसेट्स हैं इंक्लूडिंग वेबसाइट, उस पे बकायदा इसकी तशहीर की जाती है। जैसे कि इस वक्त भी हमारा 6th बैच जो है वो उसकी इंडक्शन जारी है, और nicpakistan.pk वेबसाइट है, प्लस सोशल मीडिया पे, फेसबुक पे, ट्विटर पे इसके बारे में बहुत सारी डिटेल्स जो है वो रोजाना के बेसिस पे पब्लिश की जाती है। ओपन हाउस होता है जिसमें सबको दावत आम होती है, 6-7 घंटे का पूरा एक दिन का सेशन होता है जिसमें बहुत सारे मेंटर्स, स्टार्टअप्स, एलुमिनाय लोगों को बुलाया जाता है और उनसे इंटरेक्शन होता है, लोग अपने सवाल पूछते हैं।
तो इसमें कोई
इस पूरा जो एक महीने का
एक महीने का
ये एप्लीकेशंस ओपन होती हैं, उसे एक महीने में तकरीबन हमें कोई 800-100 अमूमन एप्लीकेशंस आती हैं, जिसमें से हम शॉर्टलिस्ट करते हैं लोगों को, फिर इंटरव्यूज के लिए बुलाते हैं, और फिर उसका बकायदा एक जजेस का पैनल बैठता है जिनके आगे इंटरव्यू होते हैं, वो अपनी पिच करते हैं स्टार्टअप्स आके, और हम 25 को फिर इंक्यूबेट करते हैं। तो ऑलमोस्ट 50 स्टार्टअप्स हम हर साल 1500 में से शॉर्टलिस्ट करके इंक्यूबेट करते हैं।
तो क्या इनके लिए क्या जरूरी होता है, इनकी शराइत क्या होती है जिनको आप आखिर में सेलेक्ट करते हैं, किस चीज की बुनियाद पर वो जीतते हैं?
सो जो बुनियादी चीज है जिसकी बेसिस पे अप्लाई किया जाता है वो है कि आपके पास एक ऐसा आइडिया हो जो स्केल कर सके, कोई ऐसी प्रॉब्लम की सोल्यूशन है, प्रॉब्लम का भी स्केल हो और उस आइडिया में स्केलेबिलिटी मौजूद हो। दूसरी चीज तो देखी जाती है बाद में, एलिजिबिलिटी के लिए तो सिर्फ एक आइडिया होना जरूरी है, दूसरी चीज जो देखी जाती है वो बाद में कि वो कौन लोग हैं जो उसके आइडिया को इम्प्लीमेंट करना चाहते हैं, टीम, तो जो लोग उनकी अपनी क्या प्रोफाइल है, उनकी मोटिवेशन क्या है और उनकी यूनिकनेस क्या है, फिर आइडिया को परखा जाता है कि वो सोल्यूशन वो सोशल इम्पैक्ट का है, वो कमर्शियल है, उसमें इसके कोई ऑलरेडी वैलिडेशन हुई भी है, क्या उन्होंने मार्केट में जाके इसकी कोई जांच पड़ताल की है, कोई रिसर्च की है। तो बहुत सारे मुख्तलिफ पहलुओं को जज किया जाता है, उसके अंदर रेवेन्यू मॉडल को देखा जाता है कि इसके अंदर स्केलेबिलिटी है, क्योंकि अमूमन बहुत सारे सोशल स्टार्टअप्स या सोशल इम्पैक्ट के स्टार्टअप्स आते हैं एंटरप्रेन्योर्स, और वो स्केल नहीं कर पाते क्योंकि वो इकोनॉमिकली फिजिबल नहीं होते। तो अगर तो आपने हर बार डोनर या चैरिटी के तौर पर रन करना है तो आप स्केल नहीं कर सकते, आप बार बार जाके किसी से पैसे मांगने। तो वो आपके मॉडल में कैसे बिल्ट इन है कि आप खुद सेल्फ सस्टेन कर सकें, आप खुद अपने पांव पे खड़े हो सकें, ये भी एक फैक्टर है, और भी बहुत सारे फैक्टर्स
जी। ये थे नेशनल इंक्यूबेशन सेंटर पाकिस्तान के प्रोग्राम मैनेजर फसी मेहता, जिनकी ये गुफ्तगू हमने गुज़िश्ता दिनों रिकॉर्ड की थी और इस वक्त हमने आपके लिए पेश की। प्रोग्राम को आगे बढ़ाते हैं एक छोटी सी आईडी से, और उसके बाद हम बात करेंगे मैनचेस्टर में जो वर्ल्ड कप जारी है उसके बारे में। हमारे साथी असद हसन हमारे साथ टेलीफोन पर मौजूद होंगे।
उर्दू VOA के फेसबुक पेज पर अब न्यूज बुलेटिन भी। पीर से जुमा पाकिस्तानी वक्त के मुताबिक रात 8, 9, 10 और 11 बजे। हमारे फेसबुक पेज की आईडी है www.facebook.com/voaurdu। ताज़ा तरीन खबरों के लिए देखिए हमारे फेसबुक लाइव बुलेटिन।
जी, वर्ल्ड कप क्रिकेट 2019 में आज दो मैच खेले जा रहे हैं, लेकिन न सिर्फ पाकिस्तान और भारत के बरतानिया में मौजूद मद्दाहों की नज़रें इतवार के रोज़ दो रिवायती हरीफों के दरमियान अहम मैच पर हैं, लेकिन बल्कि जो मकामी बरतानवी क्रिकेट फ़ैन हैं वो भी उस मैच का बेचैनी से इंतज़ार कर रहे हैं। भारत की टीम को अभी तक शिकस्त नहीं हुई है और वो फेवरेट है, जबकि पाकिस्तानी टीम दो मैच हार चुकी है, और अगर इस मैच में भी हार गई तो सेमीफाइनल में पहुंचना बहुत मुश्किल हो जाएगा। ये तजिया था मैनचेस्टर से हमारे साथी असद हसन का आपसे कुछ देर पहले तक। अब देखते हैं कि ताज़ा तरीन रिपोर्ट वो क्या पेश कर रहे हैं। मैनचेस्टर से हमारे साथ टेलीफोन पर मौजूद हैं जी असद हसन, अस्सलाम वालेकुम। कैसा लग रहा है भाई मैनचेस्टर में और क्या हो रहा है?
दुखी दुखी लग रहा है, और ये सेंस में कि पूरी दुनिया से लोग आए हैं यहाँ पे, और पिछले तीन दिन से बारिश हो रही है, बक्से बक्से से होती है और कभी बहुत तेज शावर वाली बारिश होती है। अगर इस लम्हे बारिश रुकी है कुछ देर पहले हार्डली, यानी जब आपकी मैं वेट पे था तो सूरज निकला तो एक उम्मीद पैदा हुई, और जब मैं अभी यानी होल्ड पे था तो फिर दोबारा बादल बन चुके हैं।
ओहो, तो फिर क्या
यहाँ पे, और बारिश भी मुसलसल हो रही है और कल भी एक्सपेक्टेड है। हाँ। ये है तो जैसे जैसे बारिश के कतरे जमीन पे गिरते हैं वैसे वैसे जो इम्कान हैं इस बड़ी गेम के
वो कम हो रहे हैं, तो फिर बड़ी उदासी उदासी का आलम है शायकीन में, खासतौर पर पाकिस्तान
उदासी का आलम है। बिल्कुल
जी। तो क्या वैसे आज के मैच में क्या आपका अब तक का क्या स्कोर है, हमारे सुनने वालों को अपडेट कीजिए।
ये तो अभी जो मैच खेला जा रहा है ऑस्ट्रेलिया और श्रीलंका के दरमियान, वो लंदन में है, और अपने आप को इसमें अपडेट करते चलो। स्कोर में तो हमारे वो 334 रन बनाए ऑस्ट्रेलिया ने, और अभी श्रीलंका के 165 रन है और दो आउट हैं 27.3 ओवर्स में, और काफी बेहतर पोजीशन बना ली है श्रीलंका ने। अनएक्सपेक्टेड होगा ये मैच, और बड़ा इसको अपसेट तो नहीं कहेंगे लेकिन बहुत बड़ा सरप्राइज जरूर होगा, और इस सरप्राइज का मतलब ये होगा कि ऑस्ट्रेलिया जो है जितना उसको फेवरेट समझा जा रहा है वो उतना फेवरेट सेंस में नहीं फिर होगा, क्योंकि इंडिया से वो मैच हार चुका है। पाकिस्तान के खिलाफ उसकी पोजीशन काफी मौकों के ऊपर वो कमजोर थी, पाकिस्तान मैच जीत सकता था, और आज अगर वो श्रीलंका से भी हार जाता है तो इसका मतलब ये है कि ऑस्ट्रेलिया के लिए भी जो आगे जाना है उसके अंदर पूरी पूरी स्ट्रगल शामिल हो जाएगी। ऑस्ट्रेलिया को भी बहुत मेहनत करना पड़ेगी अगले मैचेस में, अगले राउंड में जाने के लिए, और देखते हैं कि अब आगे क्या होता है। लेकिन पाकिस्तान इस वक्त पॉइंट टेबल के ऊपर बहुत नीचे है, और आज का मैच अगर पाकिस्तान हारता है, माफी चाहता हूँ, अगर आज ये मैच किसी बिना नतीजे के खत्म होता है या पाकिस्तान हार जाता है तो दोनों सूरतों में ये बहुत बड़ा चैलेंज होगा पाकिस्तान की टीम के लिए कि फिर वो अगले राउंड में वो कैसे क्वालिफाई करेगी, क्योंकि पाकिस्तान के साथ एक हार्ड लक ये जरूर हुई है कि ये श्रीलंका का मैच जिसके खिलाफ उसको फेवरेट समझा जा रहा था वो भी बारिश की वजह से मुतासर हुआ, एक एक पॉइंट मिल गया। ऑस्ट्रेलिया के खिलाफ जीतता हुआ मैच पाकिस्तान हार गया, और अगर इंडिया से भी वो हार जाता है, चूंकि वर्ल्ड कप में से पहले पाकिस्तान ने कभी इंडिया को शिकस्त नहीं दी है, तो इस बार भी अगर तारीख नहीं बदलती तो फिर इसका मतलब यह है कि पाकिस्तान के लिए اگلے راؤنڈ میں پہنچنا پھر بہت مشکل ہو جائے گا. باقی صرف چار میچز ہوں گے, ان چاروں میچز میں پاکستان کو بڑی اچھی ایوریج کے ساتھ پرفارم کرنا ہوگا, تو پھر جا کے چوتھی سلاٹ کے لیے باقی ٹیموں کے ساتھ ممکن ہے کہ کوئی ایوریج کی بیس کے اوپر کوالیفائی کرنے کا امکان رہ جائے. ادروائز جو ہے وہ کافی محدود ہو گیا ہے, محدود ہو جائے گا ہارنے اور جیتنے دونوں صورتوں میں.
بے حد شکریہ اسد حسن مانچسٹر سے ہمارے ساتھ تھے اور ورلڈ کپ کرکٹ 2019 کے میچوں کے بارے میں اپڈیٹس دے رہے تھے. ایک چھوٹا سا بریک, اور بریک کے بعد ہم پروگرام کو آگے بڑھائیں گے ایک سائنسی رپورٹ سے.
پروگرام آپ کی صحت کے ساتھ بہجت چلانے حاضر خدمت ہے. سانپ کے زہر کی بات تو ہم اکثر کرتے ہی ہیں, لیکن آج بات کچھ دوسری ہے, دلچسپ بھی ہے اور ڈراؤنی بھی. آسٹریلیا کے بائیو کیمسٹ بتاتے ہیں کہ ایک خطرناک اسپائڈر یا مکڑی کا زہر ایسے مریضوں کے لیے زندہ رہنے کے بہتر موقع پیدا کر سکتا ہے جنہیں سٹروک ہو گیا ہو. ان کیمسٹوں نے پتہ چلایا ہے کہ فریزر آئی لینڈ پر فنل ویب نامی اسپائڈر ایک ایسا مادہ خارج کرتے ہیں جس میں ایک ایسا مؤثر عنصر شامل ہوتا ہے جس کی مدد سے اسٹروک کے دماغ پر پڑنے والے اثرات کو روکا جا سکتا ہے. سڈنی سے فل مرسر کی رپورٹ کے مطابق فریزر آئی لینڈ میں فنل ویب نامی اسپائڈر اتنا زہریلا ہے کہ اس کے کاٹنے سے 15 منٹ کے اندر موت واقع ہو سکتی ہے, لیکن اس کا زہر ایک ایسی دوا کی تیاری میں استعمال ہو سکتا ہے جس سے سٹروک کے باعث ہونے والے دماغی نقصان کو روکا جا سکے. سائنسدان کہتے ہیں کہ اس زہریلے مادے سے دماغ میں ایک ایسے راستے کو بند کیا جا سکتا ہے جو سٹروک کے بعد موت کے امکانات کو بڑی حد تک بڑھا دیتا ہے. یونیورسٹی آف کوئنز لینڈ میں تحقیقکار سمجھتے ہیں کہ یہ ایک بڑی پیش رفت ہے جس سے سٹروک کے مریضوں کو اس وقت تحفظ فراہم ہو سکتا ہے جب انہیں ہسپتال کی جانب لے جایا جا رہا ہوتا ہے. ڈاکٹر اکثر یہ بات کرتے ہیں کہ مریض کو مناسب دیکھ بھال اور ادویات کی فراہمی 4 سے 4.5 گھنٹے کے اندر اندر کرنا ضروری ہے, اسی لیے ہسپتال سے دور رہنے والوں کو ہسپتال دیر سے پہنچنے پر نقصان کا اندیشہ ہو سکتا ہے. تحقیقی ٹیم سمجھتی ہے کہ مکڑی یعنی اسپائڈر کے زہر سے تیار کی جانے والی دوا فوری طور پر پیرامیڈک عملہ بھی دے سکتا ہے جس سے سٹروک کے بعد مریض مزید دماغی نقصان سے بچ سکتا ہے.
The brain becomes acidic and it sets off a cell death pathway for reasons we don't understand and your neurons begin to die. And so what we found in the venom of the Fraser Island Fun Web Spider is the best known.
تحقیقی ٹیم کی قیادت کرنے والے پروفیسر گلین کنگ کہتے ہیں کہ سٹروک کے بعد دماغ کے اندر پیدا ہونے والے کیمیائی مادوں کی وجہ سے ایسی صورتحال پیدا ہوتی ہے جو موت کا راستہ ہموار کرتی ہے. ایسا کیوں ہوتا ہے اس کی وجہ کوئی نہیں جانتا, اور یوں عصبی خلیے مرنے لگتے ہیں. اب ہم نے فریزر آئی لینڈ کے فنل ویب اسپائڈر کا زہر دریافت کیا تو معلوم ہوا کہ اس سے موت کا راستہ ہموار ہونے میں رکاوٹ آتی ہے, اور جب یہ راستہ بند رہتا ہے تو پھر عصبی خلیے بھی نہیں مرتے. جو خلیے ختم ہو جاتے ہیں ان کا تو کچھ نہیں ہو سکتا, لیکن ایک بات یقینی ہے کہ سٹروک کے بعد اگر 8 گھنٹوں کے اندر اندر یہ دعا دے دی جائے تو دماغ بڑی حد تک نقصان سے محفوظ ہو سکتا ہے. فریزر آئی لینڈ فنل ویب اسپائڈر آسٹریلیا کی ریاست کوئنز لینڈ میں ہی پائے جاتے ہیں, اور یہ جھاڑیوں میں ریت اور زمین کے نیچے رہتے ہیں. عالمی ادارہ صحت کا کہنا ہے کہ عالمی سطح پر سٹروک موت کی دوسری بڑی کلیدی وجہ ہے اور معذوری کا تیسرا کلیدی سبب. آسٹریلیا میں ایک اندازے کے مطابق ہر سال سٹروک کا سامنا کرنے والوں کی تعداد 56,000 ہے. ان میں نئے مریض اور وہ افراد بھی شامل ہیں جنہیں پہلے سٹروک ہو چکا ہوتا ہے. بہجت جلانی, اردو وی او اے, واشنگٹن.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ اسٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
جی, آپ کی دنیا, اور ابھی صحت کی باتیں آپ نے سنی, اس سے پہلے ہم روزگار کی باتیں کر رہے تھے, اور اب ہم بات کریں گے آرٹیفیشیل انٹیلیجنس کی. آج کل ہر شعبے میں, کوئی صحت کا شعبہ ہو, سائنس کا شعبہ ہو, تعلیم کا شعبہ ہو, آرٹیفیشیل انٹیلیجنس کو بڑی اہمیت دی جا رہی ہے. تو ہم نے اس سلسلے میں پاکستان میں ایک ٹیکنالوجی کی ایک گلوبل کمپنی ہے, ایس سی ٹی گلوبل, اس کے سی ای او ہیں اور ایک ڈیجیٹل انٹرپرینور ہیں بلال قریشی, ان سے ہم نے اس بارے میں ایک مختصر سی گفتگو ریکارڈ کی ہے. اس وقت ہم آپ کو ان کی وہ گفتگو سنواتے ہیں اور وہ بتائیں گے کہ آرٹیفیشیل انٹیلیجنس ہے کیا اور پاکستان میں اس وقت اس کا کیا اسٹیٹس ہے. سب سے پہلے ہمارے سننے والوں کو بلال قریشی, سب سے پہلے تو یہ بتائیے کہ آرٹیفیشیل انٹیلیجنس ہے کیا.
آرٹیفیشیل انٹیلیجنس یہ ہے کہ جو ایسا ایک سولوشن جو ہیومن انوالومنٹ کے بغیر یہ اہلیت رکھتا ہو پروسیسز کو سمجھنا اور پروسیسز کو اینالائز کرنا, اور کسی بھی جیسے کہ آپ کال کرتی ہیں ٹی موبائل پہ, آپ امریکہ میں یہ آپ کے سننے والے ہوں گے زیادہ, تو آپ جب کال کرتے ہیں کسی بھی اپنے آپریٹر کو, ٹی موبائل ہو گیا یا اے ٹی ایم ٹی ہو گیا, تو وہاں پہ بجائے اس کے کہ کسٹمر کیئر کا ایک ہیومن آپ کی کال کو لے, وہاں پہ آرٹیفیشیل انٹیلیجنس کی یہ ٹیکنالوجی ہے کہ وہ آپ کا ایک کال جو ہے وہ ایک بوٹ لیتا ہے, جس کو ہم بوٹ بولتے ہیں, وہ بوٹ جو ہے آپ کی بات کو سنتا ہے, سمجھتا ہے, پروسیس کرتا ہے اور آپ کی کسی بھی ریکویسٹ کو جو ہے نا وہ پھر فیسیلیٹیٹ کرتا ہے. اگر کسی بھی آپریٹر کے 100 کے قریب کسٹمر کیئر سروس کے ایجنٹ ہیں, تو اگر وہاں پہ آرٹیفیشیل انٹیلیجنس کا ایک سولوشن ڈپلوائے ہوگا تو وہ جو 100 بندوں کا کام ہے وہ شاید 10 بندوں سے ہو جائے اس ٹیکنالوجی کی بدولت, کیونکہ یہ ایک زیادہ ایفیشینٹ ایفیکٹیو ہے اور ساتھ ساتھ میں یہ جو پروسیسز ہیں اس کو آٹومیٹ کرتا ہے. سب سے یہ بالکل سلیس انداز میں آرٹیفیشیل انٹیلیجنس سے مراد یہ ہے کہ ہیومن انٹیلیجنس کو ریپلیس کرنا اور اس کو ریپلیس کر کے افیکٹو بگ ڈیٹا کو اینالائز کرنے کی اہلیت رکھنا. یہ کنفیوژن یوزلی طور پہ رہتی ہے کہ ہم سمجھتے ہیں یوزلی آرٹیفیشیل انٹیلیجنس سے مراد روبوٹکس وہ ہیں جو کہ ہارڈ ویئر روبوٹکس ہیں, جیسا کہ ویٹر کو ریپلیس کر دیا ایک روبوٹ نے یا پھر ڈرائیور کو ریپلیس کر دیا. میں ابھی اس کی بات نہیں کہہ رہا, یہ میں بات کر رہا ہوں روبوٹ اور بوٹ میں ایک فرق ہے. روبوٹ از اے ہارڈ ویئر ڈیوائس جو کہ انٹیلیجنٹلی ڈریون ہے, جبکہ بوٹ ایک سافٹ ویئر ڈیوائس ہے جو کہ انٹیلیجنٹلی ڈریون ہے. جو ہم بنا رہے ہیں وہ ہارڈ ویئر نہیں, ہم سافٹ ویئر آرٹیفیشیل انٹیلیجنس میں کہ مشین لرننگ کیپیسٹی یا کیپیبلٹی ہوتی ہے, مشین میں یہ اہلیت ہے کہ وہ آپ کی ریکوائرمنٹ کو پروسیس کر کے سمجھ کے اس کے اوپر ایکشن پرفارم کرے. تو یہ ایک فرق ہے بنیادی. چلے ٹھیک ہے, ویسے تو فل سگنل آ رہا
ہے, مجھے آواز بہت خراب آ رہی ہے نا, ہولڈ کیجیے, یعنی بس آپ بند کر دیجیے, میں دوبارہ کال کر رہی ہوں.
ابھی پاکستان کے اندر ابھی پریزیڈنٹ آف پاکستان نے ایک انیشیٹو شروع کیا ہے جس کا نام ہے پریزیڈنٹ انیشیٹو آن آرٹیفیشیل انٹیلیجنس اینڈ کلاؤڈ کمپیوٹنگ, پی آئی اے سی سی. اس کو ابھی انہوں نے شروع کیا ہے جہاں پہ ہماری کوشش ہے کہ جتنی نئی جو ہماری ینگ جنریشن ہے اس کو آرٹیفیشیل انٹیلیجنس کے اندر سب سے پہلے تعلیم دی جائے, ان کو سکھایا جائے کہ اس ٹیکنالوجی میں کام کیسے کرنا ہے, سولوشن کیسے بنانے ہیں, اور ساتھ ہی ساتھ جتنی گورنمنٹ ہے اس گورنمنٹ کے اندر آپریشن کے اندر افیکٹیوٹی کریٹ کرنے کے لیے آرٹیفیشیل انٹیلیجنس کو ڈپلوائے کیا جائے. ہم لوگ جو ہیں اس ٹائم جو سولوشنز پرووائڈ کر رہے ہیں وہ بیسکلی بینکنگ سیکٹر میں, ایچ پی ایل کے ساتھ ہمارے سولوشنز اس ٹائم ڈپلوائمنٹ فیز میں ہیں. اسی کے ساتھ ساتھ ہم لوگ وائس اے آئی بوٹس, جیسا کہ امریکہ میں باقی تمام ڈیولپ کنٹریز میں یوز ہو رہے ہیں, وہ ہم لوگ یہاں پہ انٹروڈیوس کر رہے ہیں بینکنگ کمپنیز کے ساتھ, بینکس کے ساتھ, کسٹمر کے سروس پرووائڈنگ کمپنیز کے ساتھ. ساتھ ہی ساتھ میں ہم لوگ یہاں پہ روبوٹک پروسیس آٹومیشن ٹولس خود بنا رہے ہیں. جتنے بھی بزنس پروسیس آؤٹ سورسنگ کے کام ہیں پاکستان میں, جو آئی ٹی کی بات میں $1 billion کی ایکسپورٹ ہم لوگوں نے ٹچ بیس کی ہے پچھلے سال میں, تو اس کو بڑھانے کے لیے جتنی ہائی ٹیک ہے, جو نیو ٹیکنالوجیز ہیں, اس میں بہت زیادہ اسکوپ ہے اور پاکستان میں کام اس میں ابھی آغاز ہے اس کا, لیکن کمپنیز ابھر رہی ہیں اس پہ آرٹیفیشیل انٹیلیجنس والی سائڈ پہ کام. یقیناً ابھی اس میں بہت چانس ہے امپروومنٹ کی, لیکن صحیح سمت ہم لوگ پکڑ چکے ہیں.
تو پاکستان کی یونیورسٹیوں میں آرٹیفیشیل انٹیلیجنس کس حد تک پڑھائی جا رہی ہے, کن کن یونیورسٹیوں پڑھائی جا رہی ہے؟
ابھی آرٹیفیشیل انٹیلیجنس کے جو ماڈیولز ہیں, جیسا کہ میں نے پہلے تذکرہ کیا, یہ پری ہے پاکستان پریزیڈنٹس انیشیٹو آف آرٹیفیشیل انٹیلیجنس, یہ اس میں تین پارٹنرز ہیں پریزیڈنٹ صاحب کے انیشیٹو میں. ایک ہے حنید لکھانی صاحب جو اکرا یونیورسٹی کے مالک ہیں. تو اکرا یونیورسٹی کی پریمس یوز ہو رہی ہے اس میں, سولانی فاؤنڈیشن ہے کراچی کی, اس کے ڈاکٹر ریاض صاحب وہ کراچی کا جو ساؤتھ کا چیپٹر ہے اس کا وہ دیکھ رہے ہیں. تو یہاں بھی کر اس طریقے سے رہے ہیں کہ جتنے بھی جو گریجویٹس ہیں نا انڈر گریجویٹس وہ اپنی تعلیم مکمل کر کے سال کے لیے یہاں پہ آ جاتے ہیں یہ نالج لینے کے لیے, اور تقریباً فری آف کاسٹ ہے. اور اس میں پھر سال کا ایک ڈیڈیکیٹڈ وہ جو کراش کورس ہے آرٹیفیشیل انٹیلیجنس کے اندر, بلاک چین کے اندر, کلاؤڈ کمپیوٹنگ کے اندر, اسمارٹ کانٹریکٹس کے اندر, وہ یہاں پہ دیا جا رہا ہے. اس کا آغاز ابھی کچھ 6 مہینے پہلے شروع ہوا ہے کراچی سے, آہستہ آہستہ اس کا ارادہ ہے ملتان, اسلام آباد, لاہور بڑھانے تک کا. اور اس میں ہمارے جو پریزنٹ الوی صاحب ہیں وہ اپنی ذاتی دلچسپی لے رہے ہیں.
اچھا, تو اس میں آپ کی کمپنی کا کیا رول ہے؟
ہم لوگ جو ہے وہ کام کر رہے ہیں ادھر اسلام آباد میں. اسلام آباد میں ابھی تک آغاز باقاعدہ جو ہے وہ ایجوکیشن کا آرٹیفیشیل انٹیلیجنس سائٹ پہ نہیں ہوا. اس کے لیے ہم لوگوں نے جو موڈیولز ہیں وہ ڈیزائن کر کے یقیناً این آئی ٹی بی نیشنل آئی ٹی بورڈ پاکستان میں ادھر جو موجود ہے اسلام آباد میں اس کا ہیڈ آفس ہے اس کو دیا ہے. ابھی بات ان کے ساتھ چل رہی ہے لیکن ابھی تک ہم لوگ اس والی فیلڈ پہ ڈائریکٹ کنٹریبیوشن اسلام آباد میں نہیں کر رہے. پلان ضرور ہے لیکن ابھی کیونکہ ان کا فوکس کراچی تھا تو ابھی یہاں تک آنے میں شاید تھوڑا سا سمے لگے.
بے حد شکریہ.
لائف ان امریکا کے ساتھ مدثرہ منظر. عجائب خانے دنیا بھر میں عجیب و غریب اور نادر اشیاء کے نمونے ایک جگہ ایک مقام پر جمع کرنے کا بہترین ذریعہ ہیں. یہاں امریکہ میں عجائب گھروں یا میوزیمز کی تعداد بہت زیادہ ہے. واشنگٹن ڈی سی ہی کو لیجئے, یہاں خلا سے لے کر امریکی تاریخ اور ابتدا تک گویا ہر موضوع پر آپ کو نہ صرف میوزیم بلکہ فن و ادب سے متعلق گیلریز بھی ملیں گی. نیشنل ایئر اینڈ اسپیس میوزیم اپنی طرز کا واحد میوزیم ہے.
Good evening, ladies and gentlemen. I'm Jack Daly, director of the Smithsonian's National Air and Space Museum, and it's my pleasure to welcome you to a public
symposium. امریکہ کے عجائب گھروں میں خاص طور پر اہتمام کیا گیا ہے کہ ہر غیر معمولی اور دلچسپ اور عجیب چیز, خواہ اس کا تعلق کسی بھی موضوع کسی بھی شعبے سے ہو, ایک مجموعے کی صورت میں نمائش کے لیے پیش کر دی جائے. اس کا اندازہ آپ اس سے لگائیے کہ میوزیم کسی بھی چیز کا ہو سکتا ہے, نمک کا, خوابگاہوں کا, پاپ کارن بنانے کی مشینوں کا, قالین صاف کرنے کی مشینوں کا, یا باجوں کا, مشرومز کا, گویا ہر چیز عجیب ہو سکتی ہے اور عجائب خانے کی زینت بن سکتی ہے. واشنگٹن ڈی سی میں ایک میوزیم ایسا بھی ہے جس میں جاسوسی کے آلات رکھے گئے ہیں اور سپائے میوزیم کہلاتا ہے. اسی طرح ایک میوزیم میں امریکہ کے تمام صدور کی بیگمات کے گاؤن اور زیورات وغیرہ رکھے گئے ہیں اور یہ فرسٹ لیڈی گاؤن میوزیم کہلاتا ہے. غرض یہ کہ آپ شمار کرنا چاہیں تو تعداد بے شمار ہے. انہیں میں منیسوٹا کے شہر منیپولس کا ایک غیر معمولی میوزیم ہے. اس کے بانی رابرٹ میکوئے کا انتقال مئی کے مہینے میں ہوا اور انہوں نے جو اشیاء جمع کی تھیں وہ دریائے مسیسیپی کے پار ایک عجائب خانے میں منتقل کر دی گئی ہیں. میکوئے کا کمال یہ تھا کہ انہوں نے ایسی طبی اشیاء جمع کی تھیں جو بظاہر طبی دنیا میں جادو کی حیثیت رکھتی تھیں مگر ان کی اصلیت کچھ اور تھی. انہوں نے ایک بہت بڑے کمرے میں مختلف اوزار, آلات, ڈائل اور جلتی بجھتی روشنیاں جمع کر رکھی تھیں. یہ وہ اشیاء تھیں جن کی مشہوری طب کی دنیا میں تہلکہ مچانے والی اشیاء کے طور پر کی گئی اور جنہیں معمولی تکلیف سے لے کر کینسر تک کے علاج میں جادو اثر بتایا گیا تھا. اور بعض کے بارے میں تو یہ بھی کہا گیا کہ یہ ایسے آزاد دوبارہ لا سکتی ہیں جن سے کوئی انسان محروم ہوا ہو.
جی, یہ تھی ایک رپورٹ, مدثرہ منظر پیش کر رہی تھیں. پروگرام آپ کی دنیا کا وقت اب ختم ہونے کو ہے. ایک اہم خبر, ایران کے صدر حسن روحانی نے کہا ہے کہ ان کا ملک اس وقت تک جوہری سمجھوتے کی پاسداری میں کمی کرنا جاری رکھے گا جب تک جوہری سمجھوتے میں شامل دوسری عالمی طاقتیں مثبت اشارے نہیں دیتی. روحانی نے ان مثبت اشاروں کی کوئی وضاحت نہیں کی. صدر روحانی کا یہ بیان ایک ایسے وقت پر دیا گیا ہے جب ایران اور امریکہ کے درمیان خلیج عمان پر ٹینکروں پر حملے کے تناظر میں کشیدگی بڑھ رہی ہے. امریکہ نے ان حملوں کے لیے ایران کو مورد الزام ٹھہرایا ہے جبکہ ایران سے انکار کرتا ہے. اسی کے ساتھ وائس آف امریکہ واشنگٹن سے پروگرام آپ کی دنیا ختم کرتے ہیں. ہماری آج کی پروڈیوسر تھیں شہناز عزیز اور ان کے ساتھ تھے انجم ہیرٹ گل, اور پروگرام کی انجینئر تھیں نشوان کاری اب سے کچھ دیر پہلے تک. یاسمین جمیل آپ سے اجازت چاہتی ہے, لیکن اجازت چاہنے سے پہلے ہم آپ کو بتا دیں کہ پروگرام آپ کی دنیا میں ہمیں آپ کی تجاویز اور مشوروں کا انتظار رہتا ہے. آپ ہمیں بتائیے کہ آپ اس پروگرام میں کیا کچھ سننا چاہتے ہیں, اور اپنے ای میلز کے ذریعے اور ہمارے فیس بک کے ذریعے جو کوئی بھی آپ کی تجاویز اور مشورے ہم تک پہنچیں گے, ہم کوشش کریں گے کہ پروگرام کو اس کے مطابق ڈھال سکیں. پروگرام کے دوران مفت کال کے لیے ہم آپ کو نمبر بھی دیا تھا, لیکن ہمیں افسوس ہے کہ بہت سے کسی نے توجہ ہی نہیں دی. تو کوشش کیجیے کہ آئندہ جب پروگرام آپ کی دنیا شروع ہو تو اپنی ٹیلی فون کالز کے پاس بیٹھیے تاکہ ہمیں آپ کی کالز موصول ہوتی رہیں. یاسمین جمیل کو اجازت دیجیے, خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.